सबभन्दा पहिला त अब हाम्रो श्रोताहरूको प्रश्नहरूतर्फ जानुभन्दा अगाडि एकचोटि यो रिजर्भ ब्याङ्कको निर्णय र देशका प्रमुख ब्याङ्कहरूद्वारा चाहिँ उक्त अब त्यो रिजर्भ ब्याङ्कको कटौतीलाई पुरा आफ्नो कस्टमरहरूलाई ग्राहकहरूलाई पास नगर्ने भन्ने निर्णयबारे पनि एकचोटि कुरा गरिहालौँ है। खास ब्याङ्कहरूको चाहिँ रिजन के हो त्यो पुरा कटौती नगर्ने भनौँ न अघि भने चाहिँ अब वेस्ट प्याकले न्याबले 10 बेसिस पोइन्ट, एनजेडले 12, वेस्ट प्याकले 14 र कमनवेल्थले 13 बेसिस पोइन्ट मात्रै कटौती गर्ने भएको छ। रिजर्भ ब्याङ्कद्वारा 25 बेसिस पोइन्टको कटौती गरिए तापनि होइन, किन खास ब्याङ्कहरूको त्यो कारण चाहिँ के हो त्यसरी पुरा नदिने चाहिँ?
अब त्यसमा धेरै कारण छ होइन, सजिलो र ऊ चाहिँ के होला भन्दाखेरि सस्तो हेर्दाखेरि के भन्छ नि, रिजर्भ ब्याङ्कले जुन इन्ट्रेस्ट रेट चाह्यो नि, रिजर्भ ब्याङ्कले खास त्यो पैसा त्यो रेटमा चाहिँ ब्याङ्कलाई बरो गर्ने चाहिँ होइन। फेरि रिजर्भ ब्याङ्कले त्यो रिजर्भ ब्याङ्कको रेट भनेको इन्डिकेटिभ रेट मात्रै हो, ब्याङ्कहरूको आफ्नै फन्डिङ सोर्स हुन्छ। जस्तै ब्याङ्कले प्राइमरीली पैसा कहाँबाट उठाउँछ भन्दाखेरि ओभरसिज फन्डिङ प्लस अस्ट्रेलियामा भएको डिपोजिटबाट फन्डिङ उठाउँछ। त्यही भएर ब्याङ्कको फन्डिङ कस्ट चाहिँ उनीहरूले आफैले हिसाब गर्छ, रिजर्भ ब्याङ्कको रेटसँग खास डाइरेक्टली केही पनि इन्क्लाइनेसन केही पनि छैन। त्यही भएर एउटा कारण चाहिँ प्राइमेरी पर्पज चाहिँ त्यो हो। त्यही भएर ब्याङ्कहरूले चाहिँ आफ्नो फन्डिङ अनुसार त्यो रेट चाहिँ सबैले डिफ्रेन्ट डिफ्रेन्ट पास गरेको छ उनीहरूको आफ्नो फन्डिङ कस्ट अनुसार। जस्तै एउटा एक्जाम्पल, जस्तो अस्ट्रेलियाको प्राय ब्याङ्कहरू ट्रिपल ए रेटिङ छ भनेपछि उनीहरूको ओभरसिज फन्डिङ धेरै सस्तोमा पाउँछ, जबकि सेकेन्ड टियर ब्याङ्कहरूले त्यही कस्टमा फन्डिङ बाहिरबाट पाउँदैन। त्यसले गर्दाखेरि त्यो रेट मुभमेन्ट चाहिँ, अब अर्को कुरा के पनि हुन्छ भन्दाखेरि कुन ब्याङ्कलाई अब नेक्स्ट 3 मन्थ्सदेखि 6 मन्थमा कतिको फन्ड चाहिएको छ त्यो अनुसारले पनि ब्याङ्कले आफ्नो फन्डिङ कस्ट आफै गर्छ। पहिलो कारण चाहिँ त्यो हो होइन। अब त्यसमा कस्तो एक्जाम्पल कस्तो पनि हुन्छ भन्दाखेरि भनौँ न, जस्तै पेट्रोलको पैसा घट्यो भन्दा वुलर्ट्सको पनि, वुलर्ट्स एउटा पनि एक्जाम्पल है, मैले वुलर्ट्सलाई डाइरेक्टली भन्न खोजेँ होइन, सुपर सेन्टरहरूले पनि सबै पास गर्छ भन्ने छैन। अब पेट्रोलको पैसा 15 सेन्ट झऱ्यो भने सबै सामानमा 15 सेन्ट त डाइरेक्टली झर्दैन नि त, ब्याङ्कको फन्डिङ कस्ट पनि मोरलेस त्यस्तै किसिमको हो होइन। तर यहाँ चाहिँ अहिले के भएको छ भन्दाखेरि, इन अब अहिलेको फन्डिङ कस्ट चाहिँ ओभरसिजमा पनि त्यति बढी नभइसकेले अब त्यतिसम्म पनि फन्डिङ कस्ट पास गर्न सकिने हो कि होइन भन्ने क्वेसन चाहिँ अब त्यो धेरै उठेको छ। अभियसली दुइटै पार्टीबाट अब पोलिटिकल प्रेसर पनि बढी नै भएको छ यसपालि होइन। अब त्यो फन्डिङ कस्ट चाहिँ अब ब्याङ्कहरूलाई पनि न्यारेटिभले अब देखाउनु पर्ने हो भन्ने यस्तो सिनारीहरू पनि आछ। अब त्यो भयो भने ब्याङ्कहरूले देखाउँछ पनि होला। तर फेरि ब्याङ्कको अर्को पोइन्ट हेर्ने हो भने, ब्याङ्क चाहिँ अल्टिमेटली तपाईँले सेयर होल्डर्सको लागि काम गरेको कम्पनी हो, उसले चाहिँ सेयर होल्डर्सको प्रफिटको लागि काम गर्छ। अब अर्को हिसाबले के हुन्छ भने, अहिले तपाईँले याद गर्नु होला तपाईँको 4 वर्ष 3 वर्ष अगाडि मोर्गेज रेट 7% चाहिँ अहिले 4% छ। जब रेट कम हुन्छ ब्याङ्कको प्रफिट मार्जिन पनि कम हुन्छ, तर सेयर होल्डरलाई रिटर्न गर्नलाई त्यो मार्जिन स्रिङ हुँदै गएपछि त्यो रेट कट पनि कतिसम्म गर्ने भन्ने कुरामा पनि अलिकति हुन्छ। 7% हुँदाखेरि फुल 0.25 गर्न सक्थ्यो भने, जब रेट 3% छ भने ब्याङ्कको मार्जिन कम भएर मेबी ब्याङ्कले 0.15, 0.10 पनि हुन्छ। प्रोफिटेबिलिटीको डेफिनेटली कुरा आउँछ।
हजुर, अब प्रफिटको कुरा गर्दाखेरि अब रिजर्भ ब्याङ्कले मङ्गलबार त्यो रेट कट घोषणा गरेको, तर ब्याङ्कहरूले चाहिँ अगस्ट 19 तारिकदेखि मात्रै त्यो रेट कट लागू गराउने भन्दाखेरि त्यो दिनको त्यो ग्यापको लाखौँ डलर फाइदा हुने ब्याङ्कहरूलाई भनी बताइएको छ नि।
हजुर, त्यो चाहिँ जेनरली के भन्दाखेरि, अब मैले अघि भनेको रिजर्भ ब्याङ्कले पास गरेपछि त्यो चाहिँ खासै भन्यो भने ब्याङ्कहरूले डाइरेक्टली रिजर्भ ब्याङ्कसँग बरो नगर्ने भएर ब्याङ्कहरू खासै भन्यो भने पासै गरिहाल्नुपर्छ यो डेट भन्ने चाहिँ छैन। जुन ब्याङ्कले पनि आफ्नो सिस्टमबाट फ्लो गर्दाखेरि त्यो बेलासम्म गर्छ। तर यहाँ ब्याङ्कले एक्चुली त्यो रेट पास नगरेको भन्नेमा त्यो प्रफिट अब भन्न पनि अलिक मिल्दैन जसलाई, किन रिजर्भ ब्याङ्कले एक्चुली इन्फ्याक्ट बरो गर्ने ब्याङ्कहरूको आफ्नै फन्डिङ कस्ट हो, त्यही भएर ब्याङ्कले आफैले गरे हो। तर हो इन साइ सेङ चाहिँ के हुन्छ, जति ढिलो पास गर्यो नि त्यति बेलासम्मको तपाईँको प्रफिट त डेफिनेटली एक्युमुलेट गरियो नि होइन। त्यो त्यो हिसाबले त ठिकै कुरा हो। तर यहाँ एउटा एलार्मिङ कुरा चाहिँ के छ भन्दाखेरि, होइन, एज अ अब हामी यो फाइनेन्समा लागेको मान्छेलाई चाहिँ त्यो छेडिक या स्मल स्केलमा हामीले चाहिँ त्यो सानो माइक्रो लेभलमा चाहिँ इन्डिभिजुअलले 0.25% बरो गर्दाखेरि तपाईँलाई 100-150 फरक पर्न सक्छ मन्थली, त्यो घाटा लाग्यो भन्ने छ होइन। तर यो रिजर्भ ब्याङ्कले अस्ति जुन रेट पास गर्यो नि, त्यो चाहिँ एकदमै अलार्मिङ लेभलमा पास गर्यो कि।
अब यसको नोभेम्बर महिनामा नि कट अझै ब्याज दर काट्न सक्ने भन्ने अनुमान गरिएको छ होइन, के अब त्यो आर्थिक स्थिति कमजोर भएर हो कि खास के हो?
अब यसको सबभन्दा ठुलो नेगेटिभ फ्लो इफेक्ट के देखिया छ हामीले भन्दाखेरि, मोस्ट लाइकली अबको फाइनेन्सियल इन्स्टिट्युसनहरू रिजर्भ ब्याङ्कले जुन लेभल जुन स्टेटमेन्टमा त्यो रेट पास गर्यो नि, त्यसले यतिकै अलार्म र यतिको सकोइ पठाएको छ कि अब बिजनेस बोरिङहरू चाहिँ धेरै नै टाइट हुने सिनारो आयो। जब बिजनेसमा बोरिङ हुँदैन, इम्प्लोइमेन्ट हुँदैन, अपर्च्युनिटी हुँदैन, ग्रोथ हुँदैन, त्यो चाहिँ सबभन्दा वरिङ साइन चाहिँ अब त्यो हो। अब यो ब्याङ्कहरूले भनौँ न, या ब्याङ्क मात्रै नभने फाइनेन्सियल इन्स्टिट्युसनले कसरी रियाक्ट गर्छ, बिजनेस लेन्डिङमा त्यसले के इम्प्याक्ट पर्छ भन्ने कुरा चाहिँ अहिले एकदमै एकदमै त्यति किनभने अस्ट्रेलिया भनेको स्मल र मिडियम साइज मम एन्ड ड्याड बिजनेस रन गरेको बिजनेसमा इकोनोमीमा हो. यदि त्यो फ्लो अन त्यो बिजनेसमा त्यो लेन्डिङमा फ्लो भएन भने चाहिँ यसले चाहिँ डेफिनेटली ठुलो इम्प्याक्ट पर्छ. त्यो चाहिँ हामीलाई सबभन्दा वरिङ चाहिँ त्यो छ अहिले.
हजुर, श्रोताबिन्द तपाईँसँग हुनुहुन्छ एसबिएस रेडियोमा नेपाली कार्यक्रम र हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग. प्रत्येक महिनाको पहिलो शनिबार चाहिँ आज पनि उहाँ तपाईँको प्रश्नहरूको जवाब दिन आउनुभएको छ. र यदि नयाँ घर किन्ने बारे सोध्दै हुनुहुन्छ अथवा मोर्गेज सम्बन्धी प्रश्न सोध्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ. हाम्रो स्टुडियोको नम्बर 1300799962 छ, 1300799962 छ, अथवा एसएमएस नम्बर 0429996236, 0429996236, वा फेसबुक वा ट्विटरबाट पनि तपाईँले हामीलाई प्रश्न पठाउन सक्नुहुनेछ. र सधैँ पहिला अब एसएमएस प्रश्नतर्फ लागिहालौँ. एक्चुली विश्वजी, सधैँ पहिला त यो अब फिक्स्ड रेटको लागि चाहिँ अब इन्ट्रेस्ट ओन्ली फिक्स्ड रेट गर्न मिल्छ कि मिल्दैन भनेर एकजना श्रोताले प्रश्न पठाउनु भएको छ. त्यो अब क्वेसन नै त्यही हो, मैले अलिअलि बुझ्न त बुझेको छैन तर तपाईँले बुझ्नुभयो होला नि अवश्य पनि.
हजुर बुझेँ. उहाँले सोध्नु कस्तो भने जेनरली तपाईँको कुनै पनि लोनमा इन्ट्रेस्ट ओन्ली र इन्ट्रेस्ट एन्ड प्रिन्सिपल भन्ने भन्ने दुई किसिमको रिपेमेन्ट हुन्छ. इन्ट्रेस्ट ओन्ली भनेर चाहिँ तपाईँले इन्ट्रेस्ट जति लागेको छ त्यति जति मात्र तिर्ने हो होइन. इन्ट्रेस्ट एन्ड प्रिन्सिपललाई चाहिँ तपाईँले एमोर्टाइज गरेर आफ्नो लोनको पार्ट तिर्दै जानुहुन्छ ओभर टाइम के. जेनरली तिर्न मिल्छ, त्यसमा कुनै पनि म सिनारी देख्दिनँ. तपाईँको दुइटै प्राय ब्याङ्कहरू प्राय फाइनेन्स इन्स्टिट्युसनहरूले इन्ट्रेस्ट ओन्ली लोन र प्रिन्सिपल फिक्स रेटमा दुइटै अफर गर्छ. तर दुइटा कुरा के बुझ्नुपर्छ, इन्ट्रेस्ट ओन्ली लोनमा तपाईँ खालि लोनको इन्ट्रेस्ट मात्रै तिरेर हो. जस्तै तपाईँले 30 वर्षको लोनमा 5 वर्ष इन्ट्रेस्ट ओन्ली लिनुभयो भने नेक्स्ट 25 वर्षमा तपाईँको लोनको रिपेमेन्ट चाहिँ बढ्छ, किनभने तपाईँले नेक्स्ट 25 वर्षमा लोनको प्रिन्सिपल इन्ट्रेस्ट तिर्नुपर्ने भयो. पहिला कुरा यो बुझ्नुपर्छ. अनि अर्को कुरा चाहिँ हामीले के देखाएको छ भने लास्टको 4-5 मन्थ्समा चाहिँ कति इन्स्टिट्युसनहरूले तपाईँले इन्ट्रेस्ट ओन्ली गर्नु र प्रिन्सिपल इन्ट्रेस्ट गर्नुमा तपाईँको डिस्काउन्ट चाहिँ छुट्टा छुट्टै दिन्छ. त्यही भएर तपाईँको रेट पनि खास एउटै नहुन सक्छ. त्यो चाहिँ एक्चुली अलिकति सोच्नुपर्छ फेरि.
अनि अर्को एउटा श्रोताको प्रश्न चाहिँ के आएको छ भने सेक्युरिटी डिपोजिट, त्यो घर लिँदाखेरिको सेक्युरिटी डिपोजिट जुन गरे हुन्छ त्यो फिर्ता लिन के गर्नुपर्छ भनेर, अब फिर्ता लिन के गर्नुपर्छ भनेर सोध्नु भएको छ है, के छ त्यसको?
मैले उहाँले भनेको बुझे अनुसार चाहिँ मेरो विचारमा चाहिँ 0.25% जुन उहाँले पहिला प्रि डिपोजिट राख्नुहुन्छ नि त्यो कन्ट्राक्ट एक्सचेन्ज गर्ने बेला त्यो बेलालाई भन्न खोज्नु भयो होला होइन. अब उहाँको नेचर अफ द इन्क्वायरी पनि कुन स्टेटमा मलाई अलिक थाहा भएन है. जेनरली क्विन्सल्यान्ड र हाम्रो मेलबर्नमा चाहिँ हामीले फाइनेन्स क्लज राख्ने धेरै अप्सन देखेका छौँ. त्यो फाइनेन्स क्लजमा चाहिँ के हुन्छ भन्दाखेरि इनकेस तपाईँको प्रपर्टीमा यदि ब्याङ्कको हिसाबले लोन भएन होइन भने ब्याङ्कको डिक्लाइन लेटर गरेको खण्डमा त्यो पैसा फिर्ता आउँछ. अब न्यू साउथ वेल्समा चाहिँ जेनरली तपाईँको 0.25% चाहिँ फिर्ता आउँदैन. तपाईँको त्यो 5 डेज कुलिङ अफमा तपाईँले माइन्ड चेन्ज गर्नुभयो भने जान्छ, एक्सेप्ट तपाईँले कुनै कन्डिसन चाहिँ स्पेसल कन्डिसनमा तपाईँको आफ्नो सोलिसिटर कन्भेन्सनलाई भनेर नोट गर्ने गर्नु भएको छ र त्यो कन्डिसन नपुगेको खण्डमा चाहिँ फिर्ता ल्याउन सक्ने प्रोभिजन देखिन्छ.
कस्तो कन्डिसनमा चाहिँ, कस्तो मतलब भनेको जस्तो घर भएन भने अथवा त्यस्तो केही के,
जस्तै स्पेसल कन्डिसनमा भन्नु न, अब जस्तै तपाईँले अब भन्नु न अब एक्जाम्पल पर्पजलाई पर्कोलाई राख्नु भएको छ, प्रोग्राम काउन्सिल एप्रुभल नभएको खण्डमा चाहिँ मैले फाइन गरेर नभएको खण्डमा चाहिँ म कन्ट्र्याक्ट रिसेट गर्छु त्यस्तो किसिमको कन्डिसन या ब्याङ्क क्लज या के राख्नु भएको छ भने त्यो कन्डिसन त्यो पर्टिकुलर कन्डिसन फुलफिल नभएको बेलामा मात्रै रिफन्ड दिने चलन छ फेरि जेनरली. त्यो चाहिँ एकदम कम सिनारीमा गरेको देखिन्छ न्यू साउथ वेल्समा, तर नगर्दै नगर्ने चाहिँ होइन. तपाईँले एक्चुली आफ्नो कन्भेन्सन र लिगल एडभाइस लिनु भएर लिगल लिनुभयो भने चाहिँ त्यस्तो प्रोभिजन चाहिँ राख्ने गरेको चाहिँ हामीले देखेको छौँ.
हजुर, अनि अब अर्को दुईवटा प्रश्न छ है, त्यो त्यसमा चाहिँ अब एउटा चाहिँ अब रिड्रबारे सोध्नु भएको छ होइन. रिड्रमा अब त्यो पैसा कति मिनिमम निकाल्न अथवा कति म्याक्सिमम निकाल्न रिड्रमा गर्न मिल्छ भनेर सोध्नु भएको छ, के छ त्यो?
यो चाहिँ अब खास अब हरेक फाइनेन्सियल इन्स्टिट्युसनको आफ्नै आफ्नै होला होइन. अब त्यसलाई म ठ्याक्कै यो भन्न चाहिँ भन्न सक्दिनँ, तर जेनरल प्रिन्सिपल चाहिँ तपाईँको रिड्रमा चाहिँ कतिसम्म निकाल्न मिल्छ भन्ने कन्डिसन चाहिँ भएको जस्तो लाग्दैन. किनभने रिड्र बेसिकली भने के भने तपाईँले आफूले एक्स्ट्रा तिरेको पैसा केही निकाल्न मिल्ने मात्रै हो है. तर के चाहिँ गर्न सक्छ भने ब्याङ्कहरूले या फाइनेन्सियल इन्स्टिट्युसनले एक दुईवटा कुरा के गर्छ, इन्टरनेटमा कतिसम्म गर्न मिल्ने र पर डे कतिसम्म गर्न मिल्ने भन्ने कन्डिसन चाहिँ इम्पोज गर्न सक्छ. त्यो भने के भने इन्टरनेटबाट जस्तै आज तपाईँको म इमेजिनरी अमाउन्ट 20-30 हजार निकाल्न मिल्छ अरे, त्योभन्दा बढी चाहिँ पर डेली लिमिट नहोला होइन. या त ब्रान्चमा गएर तपाईँले गर्नुभयो भने या गर्नुभयो भने चाहिँ मेबी 3-4 वर्किङ डेज लाग्छ भन्ने कन्डिसन राख्यो होला सर्टेन एमाउन्टभन्दा बढी होइन. तर जहाँसम्म लाग्छ रिड्रमा गर्न नपाउने भन्ने चाहिँ अलिक हुँदैन होला. डेममा चाहिँ मोरलेस एक दुई दिन बढी कम लाग्ने अलिकति प्रोसिजर चाहिँ के हुन्छ भन्दाखेरि जेनरली मेरो विचारमा चाहिँ उनीहरूले टाइटल सर्च गर्छ. टाइटल सर्च किन गर्छ भन्दाखेरि टाइटलमा क्याभिया नहोस्, केही इम्पाउन्डिङ नोटिसहरू अनरजिस्टर्ड डिलिङहरू नभएको कारणले मेरो विचारले एउटा सर्टेन एमाउन्ट बढी गएपछि चाहिँ फाइनेन्सियल इन्स्टिट्युसन एउटा टाइटल सर्च एउटा चाहिँ फर्मेलिटी गर्छ होला जस्तो लाग्छ मलाई. अनि त्यो चाहिँ मोस्ट लाइकली ब्याङ्कको पोइन्ट अफ भ्यूबाट पनि आई थिङ्क इट्स अ राइट थिङ टु डु.
ए अनि त्यो अघि नै हाम्रो त्यो डिपोजिट पठाउने श्रोताले फेरि क्वेसन गर्नुभएको छ, उहाँले चाहिँ त्यो किन लाएको घरमा प्लम्बिङहरू सबै बनाउनु पर्ने जस्तो देखेको छ, इन्सपेक्सनमा त्यस्तो केही थाहा भएन भनेर भन्नुभएको छ. त्यो के छ उहाँको सल्युसन?
अब त्यो उहाँको न्यु साउथ वेल्समा हो भने चाहिँ जहाँसम्म मलाई लाग्छ त्यो फर्किने चान्सेस कमै हुन्छ, किनभने उहाँले त्यो स्पेसल कन्डिसनमा राख्नु भएको छैन भने. किनभने त्यो घर जेनरली किन्दाखेरि तपाईँले घर एज इट इज किन्ने हो होइन, त्यसमा जे छ त्यही हो. किनभने घरमा तपाईँको टेक्निकलिटीमा घर त्यही भएर हामीले इन्सपेक्सनहरू गर्न एकदमै कन्डिसन एकदम इन्सपेक्सन गर्नुपर्ने कारण किन भन्दाखेरि घरहरू प्रायः प्रपर्टीहरू जे सेल भएको छ त्यो एज इफ जे छ त्यही नै हो. त्यसमा तपाईँको उनीहरूको कन्डिसन छ त्यो घरलाई इम्प्रुभ गरेर बनाएर दिनुपर्ने भन्ने हुँदैन, तपाईँले त्यही अनुसार प्राइस नेगोसिएट गर्ने हो. एक्चुली उहाँलाई म के भन्छु भने आफ्नो लिगल या कन्भेन्सरसँग एक्चुली डिस्कस गर्नु यो होइन, किनभने लिगल म्याटर हो. मैले पनि ठ्याक्क लाएर सबै सिनारी भन्न पनि मिलेन, राइट थिङले भन्नु पनि भएन, किनभने मलाई फुल सिनारी पनि थाहा छैन उहाँको होइन. उहाँको बेस्ट अप्सन चाहिँ आफ्नो लिगल उहाँको आफ्नो लिगल एक कन्भाइन्सिङ एजेन्टलाई एक्चुली कुरा गर्दाखेरि प्रोब्ली कुनै अप्सन छ भने सायद उहाँहरू नै त्यो बेस्ट सिनारीमा एन्सर निकाल्न सक्नुहुन्छ होला.
अनि अर्को लास्ट प्रश्न विश्वासजी सोधिहालु, पहिलो फर्स्ट होम बायरको लागि डिस्काउन्टहरू हुन्छ कि हुँदैन भनेर सोध्नु भएको छ. त्यो अब कस्तो डिस्काउन्ट
न्यू साउथ वेल्समा चाहिँ अहिले डेफिनेटली अफर गरेको छ होइन. अहिले न्यू साउथ वेल्स तपाईँले यदि ब्रान्ड न्यू प्रपर्टी, त्यो ब्रान्ड न्यू भनेको कहिले कसरी नबसेको र न्युली बिल्ड या त मेजर रिनोभेसन एउटा भर्खरै फर्स्ट किन्नु भएको प्रपर्टी फर्स्टमा किन्नु भयो भने मेजर रिनोभेसन फेरि त्यो शान्तिमा फिक्सअप गरे होइन कि बिल्डिङ भत्काएर नयाँ बनाउने किसिमको मेजर रिनोभेसन भएको छ भने चाहिँ तपाईँको प्रपर्टी चाहिँ अप टु लेस देन 750 छ भनेदेखि तपाईँको चाहिँ $10,000 ग्रान्ट छ. तर स्ट्याम्प ड्युटी चाहिँ फुल्ली एप्लिकेबल हुन्छ, तर जेनरली 500 चाहिँ स्ट्याम्प ड्युटी लाग्दैन. 500 600 चाहिँ कन्सेसनल स्ट्याम्प ड्युटी लाग्छ. तर डेफिनेटली फर्स्ट अफ ग्रान्ट अफर चाहिँ छ. 350 भन्दा मुनिको ल्यान्ड किन्नुभयो भने एउटा पनि स्ट्याम्प ड्युटी लाग्दैन. त्यसमा घर बनाउन तपाईँको टोटल बजेट 750 भन्दा मुनि हुन्छ भने तपाईँले 10,000 अन्त पनि पाउनुहुन्छ.
अन्त्यमा एउटा अर्को प्रश्न छ, तर यस सब प्रोफाइलसँग पनि एकचोटि जोडौँ होइन. अहिले सब प्रोफाइल बारे चाहिँ आज कुन चाहिँ सबब ल्याउनु भएको छ तपाईँले?
आज सब चाहिँ म हल्का सबब बारे भन्दा मलाई एउटा अर्को चाहिँ आउटस्ट्यान्डिङ थिङ भन्न मन लाग्थ्यो है. सब प्रोफाइल चाहिँ यसपालि मैले धेरैलाई चाहिँ क्याप्सन फिल्डतिर हेरेर लागेको छु. त्यो चाहिँ क्याम्बरटाउनको बाहिर सबब
हो.
हजुर, त्यो चाहिँ अमेजिङ एमाउन्ट अफ ल्यान्ड रिलिज भइरहेको छ त्यहाँ. अन द प्रोभिजन छ नेक्स्ट 2 त्यहाँ ल्यान्ड रिलिजै हुन्छ होला. यो अफिसियली चाहिँ क्याम्पटल काउन्सिलमा पर्छ है. तर यो एरियाले किन बुस्ट पाएको छ भन्दाखेरि प्राइभेट हस्पिटल त्यहाँ बन्ने र प्लस युनिभर्सिटी ओरनगाउँको लिभरपुलमा युनिभर्सिटी खोल्ने प्रपोजल छ नेक्स्ट 2 त्यसले गर्दा चाहिँ यो एरियाले एकदमै बुस्ट पाएको छ. त्यहाँ चाहिँ तपाईँलाई फेरि 350 अन्डरको ल्यान्डमा पाउने भएर फर्स्ट होम बायरलाई एकदमै हटस्पट छ. भनेपछि तपाईँले अहिले रफली हामीले देखे अनुसार चाहिँ 600-650 तपाईँले 1-story 4-bedroom साइजेबल घर एबाउट 350-380 स्क्वायर मिटरमा ल्यान्डमा बनाउन पाउनुहुन्छ. त्यही भएर यो चाहिँ एरिया चाहिँ अहिले फर्स्ट होमरको लागि चाहिँ एकदमै इट टिक्स अल द बक्सेस जस्तो भएको छ.
हजुर विश्वजी, हजुर त्यो भइहाल्यो. अब अहिले अब समय पनि कम छ, त्यही भएर हाम्रो श्रोताको त्यो अब प्रश्न पनि यस्तै भए भएर त्यो अब त्यो प्रश्नतर्फ नजाउँ. अर्को महिना फेरि कुरा गरौँला विश्वासजी. अब आजको लागि समय दिनुभएकोमा धेरै धेरै धन्यवाद.
धन्यवाद विजयजी.